आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा, अनि नमस्कार साथै जय मसीह पनि। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो कोरन्थी 9 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको लागि सेवाको सम्बन्धमा ख्रिष्टियन स्वतन्त्रता। पहिलो कोरन्थी 8 अध्यायमा पाउले प्रतिमामा चढ़ाएको मासु खाने सम्बन्धमा ख्रिष्टियन स्वतन्त्रताको विषयसँग व्यवहार गरेथे। उसले राखेको सिद्धान्त यस सम्बन्धमा यही थियो कि यद्यपि केही खानेकुराहरू गर्न वा खान ख्रिस्टियनसँग स्वतन्त्रता भए तापनि उसले विश्वासमा कमजोर भएको भावनाको कदर गरेर त्यो गर्नु वा खानु हुँदैन। यदि ती खानेकुराले वा गर्नाले कमजोर विश्वासीलाई आघात पुर्याउँछ भने हामीले त्यस्तो कुनै कुरा गर्नु हुँदैन जुनले कमजोर विश्वासीलाई बाधा दिन्छ र प्रभुको विश्वासबाट टाढा अलग्याउँछ। यसले हामीलाई देखाउँछ कि ख्रिस्टियन स्वतन्त्रतामा त्यहाँ सीमा छ। पाउले यो सिद्धान्त कोरन्थीको पुस्तकमा धेरैपल्ट उल्लेख गर्छन्। पहिलो कोरन्थी 6:12 पदले भन्छ, सबै कुरा मेरो निम्ति न्यायसंगत छ तर सबै कुरा फाइदाको छैन। सबै कुरा मेरो निम्ति न्यायसंगतै छन् तर म कसैको अधीनमा पर्ने छैन। पहिलो कोरन्थी 8:8 पदमा भन्छन्, तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन, नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। अनि फेरि पहिलो कोरन्थी 10:23 पदमा भन्छन्, सबै कुरा न्यायसंगत छन् तर सबै कुरा फाइदाको छैन। सबै कुरा उचितको छ तर सबै कुराले सुधार गर्दैन। पौल निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्। भन्छन्, कसैले आफ्नै भलाइ मात्र खोज्नु हुँदैन तर प्रत्येक मानिसले आफ्नो छिमेकीको भलाइ खोज्नुपर्छ। यो कारणको लागि ख्रिस्टियन स्वतन्त्रतासँग यसको सीमितपनहरू छन्, सीमितताहरू छन्। अहिले पाउले ख्रिस्टियन स्वतन्त्रताको यो विषयलाई अर्को क्षेत्रमा वर्णन गर्न गइरहेका छन्। उसले एक प्रेतको नातामा आफ्नो अधिकारको बारेमा छलफल गर्नेछन्। त्यसपछि उसले मण्डलीद्वारा आर्थिक सहायता पाउन सक्ने आफ्नो अधिकारको बारेमा छलफल गर्नेछन्। सुसमाचारको प्रचारकको नातामा मण्डलीबाट उसको खर्चको लागि जीवन धान्नको निम्ति सहायताको माग गर्ने अधिकार थियो। उसले यी व्यक्तिगत विषयहरूलाई ख्रिस्टियन स्वतन्त्रताको वर्णन गर्न प्रयोग गर्छन्। पाउल सबभन्दा पहिले प्रेरितको रूपमा आफ्नो आधिकारिक पदको अधिकारको बचाउ गर्छन्। पाउल आफ्नो प्रेरित्व वा प्रेरित पदको बचाउ गर्ने कामको आदतमा थिए किनभने यसको बारेमा उसलाई धेरै क्षेत्रहरूमा चुनौती दिइएका थिए। पहिलो कोरन्थी 9:1 पदमा भनिएको छ, के म स्वतन्त्र छैन? के म प्रेरित होइन? के मैले येशु हाम्रा प्रभुलाई देखेको छैन? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइन र? के म प्रेरित होइन? निश्चय नै उत्तर हो, हो पाउलज्यू तपाई एक प्रेरित हुनुहुन्छ। के म स्वतन्त्र छैन? उत्तर हो पाउलज्यू तपाई स्वतन्त्र हुनुहुन्छ। के मैले येशु हाम्रा प्रभुलाई देखेको छैन? अमित्र, कुनै प्रेरितमा हुनुपर्ने एक योग्यता थियो कि उसले व्यक्तिगत रूपमा येशु ख्रिष्टलाई देख्नु पर्दथ्यो अनि पाउलले त्यो योग्यताको जरूरतको पूरा गरेका थिए, भेटाएका थिए। उसले प्रभुलाई दमिश्कको बाटोमा देखेका थिए। सम्भव त्यो भन्दा पहिले जब तिनी कट्टर फरिसी थिए उसले प्रभु येशुलाई पृथ्वीमा हुनु हुँदा पनि देखेका थिए। कुरा जेसुकै होस्, उसले प्रभुलाई देखेका थिए। अन्तिममा यो प्रश्न राख्छन्, के प्रभुमा तिमीहरू मेरो हातका काम होइनौ? हामित्र, कोरन्थीका विश्वासीहरू उसको सेविकाद्वारा नै प्रभुमा आएका थिए अनि तिनीहरू नै उसको प्रेरित पदको प्रमाणहरू थिए। दुई पदमा भनिएको छ, म अरूहरूको निम्ति प्रेरित नभए तापनि कमसे कम तिमीहरूका निम्ति त म हौ, किनभने प्रभुमा मेरो प्रेरित पदको छाप तिमीहरू नै हौ। मित्र, जहाँसम्म कोरन्थियन मण्डलीको सम्बन्धमा चाहिँ उसले आफ्नो प्रेरितपनको बचाउ गर्नु पर्दैनथ्यो। कोरन्थियनहरूलाई थाहा थियो कि पाउल प्रेरित थिए र ती कोरन्थियन विश्वासीहरू यसको प्रमाण हुन्। 3-4 पदमा हामी पढ्छौं, मेरो विरूद्धमा बोल्नेहरूलाई मेरो यही जवाब छ, के हामीलाई खाने पिउने अधिकार छैन? यस पदमा उल्लेखित शब्द जवाब ग्रीकमा यसको खास अर्थ हो बचाउ। यो यस्तो हो मानौ पाउल अदालतमा थिए र उसलाई आफ्नो प्रेरितपनको वा प्रेरितताको सम्बन्धमा अभियोग लगाइरहेको थियो। उसले आफूलाई जाँच्नेहरूलाई आफ्नो बचाउको कथन दिइरहेका छन्। उसको बचाउ के हो भनेको छ चार पदमा, के हामीलाई खाने पिउने अधिकार छैन? प्रभु येशु ख्रिस्टको प्रेरितको नातामा पाउलसँग खाने र पिउने अधिकार थियो। एक प्रेरितको नातामा उससँग त्यो स्वतन्त्रता थियो, तर त्यो स्वतन्त्रता अरूहरूको भावनाको विचार गरेर रोकिएको र सीमित पारिएको थियो। उसले साहसी घोषणा बनाए, पहिलो कुरन्थी 8 अध्यायको 13 पदमा, यसकारण यदि खानेकुरा मेरो भाइकै पतनको कारण बन्छ भने म कहिले पनि मासु खाने छैन, नत्र त मैले मेरो भाइको पतन गराउनेछु। उससँग मासु खाने अधिकार थियो, तर उनी मासु खाने छैनन्। अहिले त्यो स्वतन्त्रता इच्छाको अभ्यास होइन र यो स्वतन्त्र इच्छा हो, केही चीज गर्न योग्य हुन र त्यसपछि यसलाई नगर्न चुन्नु। यो स्वतन्त्रता इच्छा हो, अर्को अर्थमा त्यो उच्च स्वतन्त्रता हो, सम्भव सबभन्दा उच्च स्वतन्त्रता जुन त्यहाँ छ। यदि तपाईँ कुनै कुरा गर्न सक्नुहुन्न भने तपाईँ त्यो गर्नुहुन्न, अनि त्यहाँ त्यसमा कुनै स्वतन्त्रता इच्छाको अभ्यास छैन। तर तपाईँ कुनै कुरा या थोक गर्न योग्यको हुनुहुन्छ र त्यसपछि त्यो गर्न चुन्नुहुन्छ भने त्यो तपाईँको स्वतन्त्रता इच्छाको प्रकाश हो, प्रकट हो। 5 पदमा भनिएको छ, के अरू प्रेरितहरू जस्तै प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन र? यो स्पष्ट छ कि यहाँ उल्लेखित प्रभुका भाइहरू चाहिँ प्रभु येशूका सौतेनी भाइहरू थिए, अर्थात याकूब र यहुदा जो विवाहित थिए, अनि पत्रुस पनि विवाहित थिए। तिनीहरूले आफू जहाँ जहाँ सुसमाचारको निम्ति गए त्यहाँ आफूसँगै आफ्ना पत्नीहरू लिएर गए। पाउल भन्छन् कि उससँग पनि त्यो उही स्वतन्त्रता थियो, तर उसले विवाह नगर्न नै चुने किनभने उसले सोचे कि उसको सेविकाई यसद्वारा केही बाधा पर्नेछ। पाउल भन्छन् कि उसको आफूसँग पत्नी लिएर जाने अधिकार छ, उससँग त्यो स्वतन्त्रता छ, तर उसले आफ्नो निर्णय यही बनाए कि विवाह गर्ने छैनन्। त्यसो त पाउल नयाँ नयाँ स्थानमा गएर सुसमाचार सुनाउने प्रचारक थिए। उसको बस्ने खाने सुत्ने कुनै ठेगाना हुँदैनथ्यो, अनि त्यस्तो कठिनको अवस्थामा आफ्नो पत्नीलाई साह्रो पर्ने थियो। त्यसकारण सम्भवत उसले फेरि विवाह नगरेको हुन सक्छ। 6 पदमा भनिएको छ, अथवा के मैले र बर्नबासले मात्र जीविकाको निम्ति काम गर्नुपर्छ र? पाउल भनिरहेका छन् तिनी र बर्नबास घरमै बस्न सक्थे यदि तिनीहरूले चाहेको भए। अर्को शब्दमा हामी मिशनरीहरूको रूपमा विभिन्न ठाउँमा जानुपर्ने छैन। यदि हामी घरमै बसे हाम्रो उद्धारको असर हुने छैन वा बाधा हुने छैन, त्यो स्वतन्त्रता र अधिकार थियो। अगाडि हामी देख्छौ प्रचारकलाई आर्थिक सहायता गर्ने विषयमा कुराकानी गर्न गइरहेका छन्। 7-9 पदमा भनिएको छ, आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दागबारी लाएर कसले त्यसको फल खाँदैन र? गाई वस्तु पालेर कसले त्यसको दूध पिउँदैन र? के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दैछु र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? किनभने मूसाको व्यवस्थामा लेखिएको छ, दाई गर्दा गोरुलाई महला नलगाऊ। कि गोरुहरूको विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ? मित्र, यो अति नै सुन्दर नमूना हो कि प्रभुको सेवकहरूले मण्डलीबाट सहायता पाउने अधिकार छ। परमेश्वरले मूसाको व्यवस्थामा भन्नुभयो, दाई गर्ने गोरुलाई महल नलगाऊ, जब त्यसले दाई गरिरहेको हुन्थ्यो। किन? किनभने त्यस काम गरिरहेको थियो, त्यसले काम गरिरहेको थियो र अन्न वा पराल खान अनुमति दिनु पर्दथ्यो जब त्यसले काम गर्दथ्यो। त्यस तरिकामा परमेश्वरले गोरुको वास्ता र ख्याल गर्नुहुन्थ्यो, उहाँले व्यवस्था बनाउनुभयो। यसको लागू यो हो कि परमेश्वरको सेवकहरूको मुखमा महला लगाउनु हुँदैन, उसलाई आफ्नो कामको निम्ति आर्थिक सहायता दिनुपर्छ र पाउनुपर्छ। मैले एकजना प्रभुको सेवकको बारेमा सुनेको थिएँ जो धेरै वर्ष पहिले केन्तुकीका प्रचारक थिए। उसको अति नै सुन्दर चिल्लो मोटो घोडा थियो, तर प्रचारक चाहिँ दुब्लो पातलो थियो र त्यसैमा सवारी गरेर ठाउँ ठाउँमा सेविकाई गर्न जान्थे, किनभने त्यसबेला मोटर गाडी यातायातको साधन थिएन। एक दिन उसको मण्डलीको एकजना अगुवाले मिटिङमा हाँसखेलमा यो प्रश्न सोधे, प्रचारक, तपाईँको घोडा अति नै हष्टपुष्ट अति नै मजाको चिलो छ, तर तपाईँ चाहिँ रूखको सुकेको हाँगो जस्तै। प्रचारकले उत्तर दियो, म तिमीलाई भन्नेछु, म आफ्नो घोडालाई पर्याप्त चीजहरू खुवाउँछु अनि मलाई खुवाउनेहरू चाहिँ तिमीहरू नै हौ। परमेश्वर भन्नुहुन्छ कि तपाईँको निम्ति काम गर्ने वा दाई गर्ने गोरुलाई महला लगाउनु हुँदैन, अनि पाउलले त्यस सिद्धान्त नियमलाई पास्टरहरू र शिक्षकहरूको निम्ति लागू गर्दछन्। परमेश्वरले खालि गोरुको मात्र फिक्री गर्नुहुन्न, तर उहाँले प्रचारकहरूको पनि फिक्री गर्नुहुन्छ। पौल भनिरहेका छन् कि तिनी एक प्रेरितको नाताले जो अरूलाई परमेश्वरको वचन खुवाउँछन् दिन्छन् उससँग आफूलाई मण्डलीबाट खुवाउन वा आर्थिक सहायता पाउने अधिकार छ। 10 र 11 पदमा भनिएको छ, के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र हाम्रो खातिर नै यो लेखिएको, किनकि जोत्ने र दाई गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाई गर्छ। यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बिउ रोपेका छौ भने र तिमीहरूलाई भौतिक सम्पत्तिको कटनी गर्यौं भने के त्यो अति भयो र? पाउलले यो कुरा फेरि गलातीको पुस्तकमा उल्लेख गर्छन्। यदि कुनै परमेश्वरको सेवकहरूले तपाईलाई आत्मिक आशिषहरू आत्मिक सम्पत्तिहरू दिएका छन् भने तब तपाईले आफ्नो संसारिक आशिषहरू तिनीहरूसँग बाँड्नुपर्छ। एकजना प्रभुको जनले यो कथन बनाएको सुनेको थिए। म सोच्दछु कि यो असल सिद्धान्त वा नियम हो। तिमीहरूले त्यस स्थानमा सहायता गर्नुपर्छ जहाँ आफ्नो आशिष पाउँछौ। उदाहरणको निम्ति मानिलिऊ, तपाईँ कुनै रेस्टुरेन्टमा केही खानपान गर्न जानुहुन्छ अनि खाइसकेपछि आफ्नो बिल पैसा तिर्न त्यहाँबाट निस्किगएर अर्को रेस्टुरेन्टको खोजी गर्नुहुन्न। तपाईँले त्यो बिल त्यही रेस्टुरेन्टमै तिर्नुहुन्छ जहाँ तपाईँले खाना खानुभयो। तर धेरै मानिसहरू आफ्नो आत्मिक भोजनसँग त्यस किसिमको काम गर्दछन्। तिनीहरूले आफ्नो आत्मिक आशिषहरू एक स्थानमा पाउँछन् र तिनीहरूले आफ्नो दान अर्को स्थानमा दिन्छन्। यो असल कुरा हो कि हामीले प्रभुको सेवाको निम्ति कहीँ पनि आफ्नो दान दिन सक्छौ, दिनुपर्छ। तर हामीले यो कुराको याद राखौं कि जहाँबाट जुन मण्डलीबाट हामी आत्मिक भोजन पाउँछौ त्यहाँ हामीले पनि दिनुपर्छ। 12 पदमा भनिएको छ, 12 पदमा, यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दावी गर्छन् भने के हामी हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौ, तर ख्रिष्टको सुसमाचारमा बाधा नपारी नपारौं भनेर बरू हामी सबै कुरा सहन्छौ। पाउलसँग आफ्नो सेविकाईको निम्ति सहायता पाउने र सहायताको माग गर्ने अधिकार छ, तर तिनी त्यस्तो कुनै कुरा गर्न चाहँदैनन् जुनले ख्रिष्टको सुसमाचारको बाधा गर्नेछ। त्यसकारण उसले कुनै पारिश्रमिक ग्रहण गर्दैनन्। उसले आफैलाई पाल वा तम्बु बुनेर सहायता गर्छन्। अनि 13 पदमा भनिएको छ, के तिमीहरूलाई थाहा छैन कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन् र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? त्यो परमेश्वरको तरिका वा विधि थियो। अनि 14 पदमा भनिएको छ, त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाउन् भनी प्रभुले आज्ञा दिनुभयो। पाउलले यहाँ स्पष्ट रूपमा भनेका छन्। त्यसपछि 15 पदमा हामी पढ्छौं, तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैन र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी लेखेको पनि होइन, किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउन भन्दा बरू म मर्नु असल छ। पाउले कुनै पराश्रमिक तनखा लिएनन्। तिनी यो कुरा भन्न सक्थे कि कुरन्थीको मण्डलीले उसलाई सहायता गरिरहेको थिएन। उसले तिनीहरूबाट केही पनि प्राप्त गरेनन्। पाउले आफैलाई पाल तम्बु बुनेर सहायता गर्दथे। अनि 16 पदमा भनिएको छ, किनकि यदि मैले सुसमाचार प्रचार गरे भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। प्रचार गर्न म बाध्य छु, सुसमाचार प्रचार गरिन भने मलाई धिक्कार छ। मित्र, म पाउलको भनाईलाई बुझ्दछु। सुसमाचार सुनाउन मलाई पनि कर लागेको छ। म परमेश्वरको वचन दिने कामको रोक्ने कति पनि साहस गर्दिन। निश्चय नै म आफ्नो उद्धारको गुमाउँदिन यदि मैले यसको रोके भने पनि। तर म यसको निरन्तर जारी राख्न चाहन्छु, किनभने मलाई आफूभित्र आन्तरिक बाध्यताको महसुस गर्दछु। परमेश्वरको प्रेमले मलाई विवश बनाउँदछ। साथै म सुसमाचार प्रचार गर्न र सिकाउन मन पराउँछु। 17 र 18 पदमा भनिएको छ, आफ्नो इच्छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर यदि मैले आफ्नो इच्छाले यो गरेको होइन भने पनि मलाई एउटा आज्ञा सुम्पिएको छ, तब मेरो इनाम के हो? केवल यति नै हो कि सितैमा सुसमाचार प्रचार गर्न पाऊ र सुसमाचार प्रचार गर्न पाउँदा पूर्ण हकको दावी मैले गर्नु नपरोस्। पाउले सुसमाचार अव्यक्त वा परोक्ष मन सहायको लागि प्रचार गरेनन्, न मनै गर्दछु, तर परमेश्वरले इनामको प्रतिज्ञा गर्नुभएको छ। म जान्दछु कि हामी निरुत्साहित हुने छैनौ। 19 पदमा भनिएको छ, किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अरू अझ धेरैलाई जित्न सकौं भनेर मैले आफूलाई सबैको दास तुल्याए। पाउलसँग आफैलाई सेवक बनाउन स्वतन्त्रता थियो अनि यो असल उद्देश्यको लागि थियो, अर्थात धेरैलाई हात पार्न। अहिले उसले आफ्नो सेविकाईको यो प्रसिद्ध गवाईको दिन्छन्। 20 देखि 23 पदमा भनिएको छ, यहुदीहरूलाई जितौं भनेर यहुदीहरूका निम्ति म यहुदी जस्तै बने, व्यवस्थाको अधीनमा रहनेहरूलाई जितौं भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेको जस्तो भए व्यवस्थाको बाहिर हुनेहरूलाई जितेर ल्याउन सकू भनेर व्यवस्थाको बाहिर हुनेहरूका निम्ति म व्यवस्थाको बाहिर भएझै भने तर परमेश्वरको व्यवस्थाबाट म स्वतन्त्र छैन। म ख्रिष्टको व्यवस्थाको अधीनमा छु। दुर्बलहरूलाई जितु भनेर दुर्बलहरूका निम्ति म दुर्बल बने। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकू भनेर सबैका निम्ति म सब थोक बने। सुसमाचारका आशिषहरूको सहभागी हुन सकू भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु। पाउल भन्छन्, म यो सबै गरिरहेको छु किनभने म दौड़को रेखामा एक धावक जस्तै दौड़िरहेको छु। के को निम्ति दौड़ाई? पुरस्कारको निम्ति। 24 पदमा भनिएको छ, के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड़। खेलकुदमा खालि एकजना मात्र पहिलो स्थानमा आउँछ तर आत्मिक दौड़मा हामी सबैले पुरस्कार जित्न सक्छौ यदि हामी परमेश्वरको वचन बाहिर दिइरहेका छौं भने। अनि 25 पदमा भनिएको छ, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिमीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। परमेश्वरले दिने इनाम वा पुरस्कार या पृथ्वीमा भएको हाम्रो धन सम्पत्ति पैसा जस्तो होइन जुन हामी मर्दा यही नै छोडिन्छ तर ती अनन्त अनन्त कालभरि हामीसँग रहने हामीसँग पुरस्कारहरू छन्। अनि 26 पदमा भनिएको छ, यसकारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हानेले जस्तै म मुक्का हान्दिन। पाउल भन्छन् कि तिनी हावामा मुक्का लगाउने व्यक्ति होइनन् र हावामा मुक्का लगाइरहेका छैनन्। तिनी खालि यो कुरामा खेल खेलिरहेका छैनन्, तिनी मण्डलीको खेल खेलिरहेका छैनन्। यो वास्तविकता हो, खास हो। अनि 27 पदमा भनिएको छ, तर म आफ्नो शरीरलाई कठोरता साथ सदाउँछु र यसलाई वशमा राख्दछु, नत्र त अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। पाउल यहाँ ख्रिस्टको न्याय आसनको बारेमा सोचिरहेका छन् जहाँ पुरस्कार दिइनेछ। उसको कुरन्थियनहरूलाई लेखेको दोस्रो पत्रमा अर्थात दोस्रो कुरन्थीको पुस्तकमा उनी त्यस तथ्यको बारेमा कुरा गर्नेछन् कि हामी सबै ख्रिष्टको न्याय आसनको अघि सामने उभिनेछौ जहाँ पुरस्कारहरू दिइनेछन्। पाउल भन्छन् तिनी दौड़को प्रतियोगितामा उत्रिसकेका छन् र दौड़न कोशिश गरिरहेका छन् पुरस्कार पाउनलाई, इनाम पाउनलाई। त्यही नै कारण तिनी सुसमाचार प्रचार गर्छन्। पाउलसँग स्वतन्त्रता छ, यो नै चुनाव उसले आफैले बनाए। म सोच्दछु कि हरेक ख्रिस्टियनले पुरस्कार वा इनामको निम्ति काम गर्नुपर्छ। हामी उद्धारको निम्ति काम गर्दैनौ। उद्धार परमेश्वरको अनुग्रहद्वारा दिइएको वरदान वा उपहार हो। मेरो मित्र, यदि तपाईँ कुनै पुरस्कार पाउन गइरहनु भएको छ भने तपाईँले यसको निम्ति काम गर्नुपर्दछ। यदि तपाईँले पुरस्कार पाउन चाहनुहुनेछ भने अहिलेदेखि नै दौड़को प्रतियोगितामा उत्रेर चाल चल्न आरम्भ गर्नुहोस्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
धन्यको भन्छु तपाईको बाटो म हेर्छु, तपाईलाई धन्यको भन्छु, तपाईको बाटो म हेर्छु।
श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।